Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर 6 का सबै पद वाम गठबन्धनले जित्यो। आजै प्रमाणपत्र वितरण गरिने।
आफ्नै साथीको हत्याको आरोपमा बर्दियामा 3 जना पक्राउ, थप अनुसन्धान हुँदै।
सरकारले प्रदेशमा खटाएका मध्ये 70% कर्मचारी कार्यक्षेत्रमा पुगिनन्।
र पुलिस क्लब बुढासुब्बा गोल्ड कप फुटबलको फाइनलमा प्रवेश, सङ्कटा बाहिरियो। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 भएको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाम गठबन्धनका सबै 8 उम्मेद्वार विजयी भएका छन्। दलित कोटाबाट नेकपा एमालेका नरपति लुहार र अपाङ्गता वाम गठबन्धनकै साझेदार दल माओवादी केन्द्रका जीवन बुढा विजयी हुनुभएको छ। यस्तै खुलातर्फ भैरव सुन्दर श्रेष्ठ, ठगेन्द्र पुरी, कालीबहादुर मल्ल विजयी हुँदा सुर्खेतका भएको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद शर्माले जानकारी दिनुभयो। महिला सदस्यमा भने कविता बुगटी र नन्दा शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो। विजयी भएकाहरूले आज बिहानै 11 बजे जिल्ला निर्वाचनको कार्यालयमा प्रमाणपत्र वितरण गरिने पनि उहाँको भनाइ छ। प्रदेश नम्बर 6 8 सदस्यका लागि वाम गठबन्धनबाट 8 र नेपाली कङ्ग्रेसबाट 4 गरी 12 उम्मेद्वार चुनावी मैदानमा रहेका थिए। प्रदेश सभाका 40 सदस्य र स्थानीय तहका प्रमुख प्रमुख वा अध्यक्ष उपाध्यक्ष गरी 158 र 198 जना मतदाताले मतदान गरेका थिए।
राष्ट्रिय सभामा पनि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनको प्रष्ट बहुमत आएको छ। हिजो चुनाव भएका 32 मध्ये 32 सिटको अन्तिम मत परिणाम आइसकेको छ। सबैभन्दा धेरै सिट एमाले 29 सिट जितेको छ भने कङ्ग्रेसले 13, माओवादीले 10 जित्दा राजपा र संघीय समाजवादी फोरमले 2-2 सिट जितेका छन्। 2 नम्बर प्रदेशका सबै 8 सय चुनावी हुने 56 मध्ये चुनाव भएका 56 मध्ये 24 सदस्य निर्विरोध भएका थिए भने 32 सिटका लागि निर्वाचन भएको थियो। 59 राष्ट्रिय सभामा 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था रहेको छ। हरेक प्रदेशबाट कम्तीमा 3 जना महिला, 1 जना दलित र 1 जना अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक तथा अरू 3 जना सहित 8 जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ। राष्ट्रिय सभा चुनाव नहुँदा 2 महिना अघि सकिएको प्रतिनिधि सभा चुनावको अन्तिम नतिजा घोषणा हुन सकेको छैन। सभा चुनावको परिणाम आए लगत्तै प्रतिनिधि सभाको समानुपातिक मत परिणाम घोषणा गर्ने आयोगले जनाएको छ।
सल्यानको कपुरकोट गाउँपालिकाले 15 मिटर उचाइको कडा चट्टान काटेर मोटर बाटोको ट्र्याक खोलेपछि सल्यानको सिमलकुनावासी खुसी भएका छन्। भौगोलिक अवस्थाका कारण अत्यन्तै विकट मानिने सिमलकुनाका बासिन्दाहरू गाउँपालिकाले कपुरकोट दमारखोला हुँदै सिमलकुना जोड्ने मोटर बाटो निर्माण गरेपछि खुसी भएका हुन्। अझै गाउँसम्म पुग्नलाई 3 किलोमिटर बाटो खन्न बाँकी नै रहे पनि अब गाउँसम्मै मोटर बाटो आउँछ भन्नेमा स्थानीयहरू विश्वस्त रहेको कपुरकोट 2 वडा अध्यक्ष वडा सदस्य तेजु थापाले बताउनुभयो। यसअघि ठेकेदार कम्पनीले गर्न नसकेको काम कपुरकोट गाउँपालिकाले 29 लाख रुपियाँको लागतमा उपभोक्ता समिति मार्फत गरेको हो। 40 मिटर लम्बाइ र 15 मिटर उचाइको कडा चट्टान काटेपछि सिमलकुनामा मोटर बाटो पुर्याउन सहजिलो भएको कपुरकोट गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले बताउनुभयो।
नेपालको कुल जनसङ्ख्याको 5 भागमध्ये 4 भाग जनसङ्ख्याले कृषि गरे पनि सोचे अनुरूपको फाइदा लिन सकेका छैनन्। हामीले गर्ने पुरानो कृषि तरिकाले 3 महिनासम्म खान नपुग्ने गरेको विभिन्न कृषि अध्ययन अनुसन्धानबाट खुल्दै आएको छ। सरकारी योजना र प्रयासका बावजुद पनि युवाहरूको कृषिमा आकर्षण अपेक्षित बन्न नसकिरहेको बेला पछिल्लो समय केही युवाहरू भने बेमौसमी तरकारी खेती गरेर मनग्य आमदानी गर्न पनि लागिरहेका छन्। यसै सन्दर्भमा मैले जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्राविधिक सहायक रामभक्त अधिकारीलाई बेमौसमी तरकारी खेती गर्दा के कुरामा ध्यान दिनुपर्छ भनी सोधेको छु।
बेमौसमी तरकारी अथवा बेमौसमी खेती भनेको के हो भन्दा सुरुमा त्यसलाई बुझ्नु पर्यो। बेमौसमी भनेको के हो भने मौसम भन्दा फेरबदल अगाडि वा पछाडि, जुन सिजनमा बजारमा पर्याप्त मात्रामा तरकारी कृषि उपज भनौँ छैन त्यो बेला नै उत्पादन गर्न बेमौसमी भन्छ। यसलाई ध्यान दिनुपर्ने के हो भने एक नम्बर त मौसम हावापानी, अनि त्यसपछि भएको मार्केट उपभोक्ताको चाहना, बजारमा उपभोक्ताहरूलाई के चाहे त्यो उत्पादन त्यो समयमा गरियो भने उपयुक्त हो।
अहिले धेरै उत्पादन मात्रै हुन्छ के हुन्छ सुर्खेतमा
धेरै उत्पादन, अब अनुदानका कुराहरू पनि आउँछन्। धेरै उत्पादन अहिले पछिल्लो बेला द्रुत गतिमा भएको टमाटर हो, त्यसपछि बन्दा, काउली, काँक्रा, घेनौला, फर्सी।
यो बेमौसमी तरकारीहरूमा जस्तो अब सिँचाइको कुरा होला, मलको कुरा होला, यसलाई चाहिँ कसरी प्रयोग गर्नुपर्छ?
मलको कुरा त धेरै जसो किसानले रासायनिक मल प्रयोग गर्दैनन्, गर्छन् सीमित किसानले गर्छन्, नगर्ने त होइन। बढी उत्पादन तथा उत्पादक वृद्धि गर्नको निम्ति रासायनिक मल प्रयोग गर्नुपर्छ, त्यसमा पनि कम्पोस्ट मल अथवा प्राङ्गारिक मल प्रयोग गरियो भने त्यसको मात्रा मिलाएर राखियो अथवा खेतीमा प्रयोग गरियो भने सही उत्पादन हुन्छ। माटोको उर्वरा शक्तिमा ह्रास पनि आउँदैन, कमी आउँदैन, उत्पादनमा वृद्धि हुन्छ। अब यहाँ के छ भने एकैचोटि मल प्रयोग गरेर बढी मुनाफा लिने चलन चल्तीमा आएको छ। त्यसको अथवा उत्पादन हामीले तरकारी खेती अथवा कुनै पनि कृषि उपज उत्पादन गर्दा एकैचोटि मुनाफा लिनुभन्दा पनि माटोको भविष्यलाई पनि ध्यान दिनुपर्ने आवश्यकता हुन्छ। हामीले सिफारिस गरेको अथवा कुनै पनि कृषि प्राविधिक अथवा कृषि नीति नियम अनुसार सिफारिस गरेको मात्रा अनुसारको मल प्रयोग गरियो भने एकातिर माटो पनि सुरक्षित हुन्छ, अर्कोतिर उत्पादन तथा उत्पादकको वृद्धि भए आय श्रोतमा पनि वृद्धि हुन्छ।
अब कृषकहरूले आफूले लगाएको त्यो कृषि बालीमा त्यस्तो कुनै समस्याहरू देख्यो भने अब कृषि प्राविधिकहरूसँग कसरी समन्वय गर्न सक्छन्? अब अहिले स्थानीय तहमा पनि कृषिका विभिन्न विषयगत सेवाहरू पनि भइरहेको छ, उनीहरूले चाहिँ यो बारेमा थप जानकारी दिनका लागि कहाँ र कसरी सम्पर्क गर्दा उचित हुन्छ?
अहिलेको अवस्थामा संचारको माध्यमहरू प्रायः सबैले उपभोग गरेकै छन्। यस्ता संचारका माध्यमहरूबाट हामीसँग सम्बन्धित हाम्रा स्थानीय तह, 9 स्थानीय तह, 4-5 नगरपालिका र 4 गाउँपालिकामा सबै हाम्रा कृषि प्राविधिकहरू खटेका छन्, कृषि संयोजकहरू छन्। त्यहाँ उहाँहरूसँग सिधै सम्पर्क गरेर पनि त्यस्ता समस्याहरू निर्कोल गर्न सकिन्छ। अर्कोतिर अहिलेसम्म हालको अवधिसम्म हामीसँग सुर्खेत जिल्लामा रहेका 6 कृषि सेवा केन्द्र पनि यथास्थानमै छन्। अहिलेसम्मको त्यस्तो कुनै संरचना परिवर्तन भएको छैन। हाम्रा कृषि सेवा केन्द्रहरू यता राकम कृषि सेवा केन्द्र राकम, त्यसै गरी कृषि सेवा केन्द्र रामघाट, कृषि सेवा केन्द्र औलचिङ, कृषि सेवा केन्द्र कुनाथरी, कृषि सेवा केन्द्र बाबियाचौर र कृषि सेवा केन्द्र सहारे। यो भ्यालीमा पनि हामीले धेरै जनसङ्ख्या होला अथवा कार्यालय नै सेवा नपुग्ने स्थितिमा हामीले कृषि सेवा के अरे सम्पर्क केन्द्र वीरेन्द्र नगरपालिकाको भागमा हामीले खुट्याएका छौँ। यी सेवा केन्द्रबाट, सम्पर्क केन्द्रबाट, स्थानीय निकायबाट र स्वयं जिल्ला कृषि विकास कार्यालयबाट पनि सिधै सम्पर्क गर्दा गरियो भने हाम्रो बाली नालीमा आएको रोग किराको निदान गर्न सजिलो हुन्छ।
अब जस्तो यो बेमौसमी तरकारी लगाउँदा यो टनेलहरूको पनि प्रयोग भएको हुन्छ, कतितिर नभएको पनि हुन्छ, के गरेपछि चाहिँ राम्रो हुन्छ?
टनेलको प्रयोग बेमौसमी तरकारी खेती गर्दा टनेलको प्रयोग गर्न अत्यन्त आवश्यकता छ, गर्नुपर्छ पनि। तर धेरै ठाउँमा प्रयोग नगरेको पनि पाइएको छ, किनभने हामीसँग सीमित स्रोत साधनहरू सीमित छ, तर आवश्यकताहरू तमाम छन्, धेरै छन्। पर्याप्त कृषक समूह र कृषि सहकारी संस्थालाई अनुदान दिने गरिएको छ।
आफ्नो माटोले कुन जातको बिउ रोपेपछि राम्रो फाइदा हुन्छ, धेरै आमदानी गर्न सकिन्छ भन्ने उहाँले थाहा पाउनु भएको छैन, जुन कि परम्परागतकै तरिकाबाट कृषि गरिरहनु भएको छ। उहाँहरूले चाहिँ यो गरेर धेरै आमदानी लिन सक्ने आधारहरू हुन्छ नि, त्यस्तो केही छ?
आधारहरू धेरै छन्। आधारहरूमा के हुन्छ भने बढीभन्दा बढी मुनाफा लिनको निम्ति कुन खेती गर्ने, एक त सर्वप्रथम सिजन थाहा पाउनु पर्यो, कुन सिजनमा कुन मौसममा कस्तो किसिमको खेती गर्ने भन्ने कुरो थाहा पाउनु पर्यो। त्यसै गरी हामीले हाम्रो प्राविधिक कृषि प्राविधिकसँग समन्वय गरेर तिनीहरूसँग कुन जात, कुन बालीको कुन जात हो, त्यो कहिले लगाउने, लगाउँदा कति कति फरकमा लगाउने, त्यसमा मलखाद कसरी प्रयोग गर्ने, सिँचाइ कसरी प्रयोग गर्ने, त्यसको भण्डारण कसरी गर्ने, यदि त्यस्ता किसिमका कृषि उपज अथवा बालीहरूमा रोग लाग्यो भने रोग निदान कसरी गर्ने भन्ने कुरो पत्ता लगाएर सहज तरिकाले प्राविधिकसँग कोर्डिनेसन गरियो भने बढी भन्दा बनिन सकिन्छ।
तरकारीमा विशेष गरेर कुन कुन जात उपयुक्त छ यहाँ सुर्खेतको भूगोललाई सो हो?
टमाटरको हकमा तरकारी, टमाटरको हकमा मनिषा सिर्जनाहरू पनि राम्रै हुन्छ होइन। अब प्याज लाउँदा पनि राम्रै हुन्छ। खास जिल्ला खासै सम्पूर्णमा आत्मनिर्भर छैन, कुनैमा पनि आत्मनिर्भर दिएको भए यो बढी भयो बाहिर खपत गरौँ भन्ने छैन थियो। त्यसकारण बढीभन्दा बढी मुनाफा लिनको निम्ति सुर्खेत जिल्लामा जुनसुकै बाली लगाउँदा पनि मात्रा अनुसारको मल, जल, कृषि उपज, कृषि स्थल, बजार स्थल यी सबै कुराको व्यवस्थापन गरियो भने जुनसुकै बाली टमाटर, प्याज, लसुन, काँक्रा, धनियाँ, मुला, गाजर, खुर्सानी, यद्यपि धान बाली अथवा मकै बाली, मकैमा त हामी केही आत्मनिर्भर पनि भन्छौँ होइन, अनि फलफुल झन् एकदमै एउटा अहिलेको भेरीगङ्गा नगरपालिकामा आँप बढी हुन्छ, अन्यत्र छैन। तर फलफुल त सबै ठाउँ हुने एरिया हो, त्यहाँ अलि बढी हुन्छ। त्यही तुलनामा अन्यत्र भयो भने पनि आत्मनिर्भर हुन सकिन्छ।
अब सुर्खेत जिल्लामा विशेष गरी तरकारीको पकेट एरिया भनेर छुट्याएको हुन्छ नि,
पकेट एरिया छुट्याएको छ,
कुन कुन ठाउँमा त्यस्तो छ?
कार्यालयको तथ्याङ्क अनुसार हामीले विगत दिनमा पकेट एरियालाई विशेष फोकस गरेर त्यहाँ बढीभन्दा बढी त्यो बाली उत्पादन गर्ने चलन चल्तीमा आएको छ। जस्तै तरकारीको हकमा वीरेन्द्र नगरपालिका नै एक नम्बर पर्छ हाम्रो, त्यसै गरी छिन्छु अनि बाबिया चौर, त्यसपछि मेलकुनातिर पनि हाम्रो पकेट क्षेत्र पर्छ। यी पकेट क्षेत्रहरूले बढीभन्दा बढी उत्पादन गर्छ। ती सबैभन्दा अनेन्द्रको हकमा सुर्खेत उपत्यकामा हाम्रो तरकारी बढी उत्पादन हुन्छ।
उहाँ हुनुहुन्थ्यो जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्राविधिक सहायक रामभक्त अधिकारी, भेरी खबरसँग कुराकानी गर्दै। हामीसँग छिमेक सरफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्, अहिलेलाई भने यो विश्राम। तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर 6 का सबै पदमा वाम गठबन्धनले जित्यो, आजै प्रमाणपत्र वितरण गरिने लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। साथीको हत्या गरेको आरोपमा पक्राउ परेका 3 जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले सार्वजनिक गरेको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका 2 बलावती गाउँका 17 वर्षीय बालकृष्ण आचार्यको हत्यामा संलग्न भएको भन्दै बर्दिया प्रहरीले 3 जनालाई पक्राउ सार्वजनिक गरेको हो। हत्यामा संलग्न भएको भन्दै बर्दियाको ठाकुरबाका नगरपालिका 2 का 22 वर्षीय रमेश राजवंशी, 17 वर्षीय हरिनारायण दहित चौधरी, कैलालीको जानकी गाउँपालिका 6 का 20 वर्षीय विकास चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। बर्दिया प्रहरी प्रमुख जनक भट्टराईले हरिनारायणलाई गाउँबाटै, विकासलाई कैलालीबाट र रमेशलाई काठमाडौँबाट पक्राउ गरिएको बताउनुभयो। हत्या आरोपमा पक्राउ परेका 3 जनालाई हिरासतमा राखी कर्तव्य ज्यान मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको एसपी भट्टराईकोले बताउनुभयो। माघ 15 गते राति पहिरिनी गाउँमा विवाह भोजमा गएका बालकृष्ण आचार्यको हत्या गरी मसुरो बारीमा फालेको अवस्थामा सब भेटिएको थियो। विवाह भोजमा आएका 4 जना मदिरा पिएर परालमा सुतिरहेको बेला आपसी विवाद गरी मुक्का र चिरपट्टा प्रहार गरी आचार्यको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।
यही माघ 26 गते भोलिदेखि वीरेन्द्रनगरमा हुने प्रदेश स्तरीय औद्योगिक व्यापार पर्यटन तथा कृषि महोत्सव 2074 सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता सर्वकारले जनाएका छन्। प्रादेशिक संरचनामा गइसकेपछि पहिलो पटक हुन लागेको प्रदेश स्तरीय महोत्सव सुर्खेतवासीको मात्र नभए सम्पूर्ण प्रदेशवासीको प्रतिष्ठाको विषय भएको भन्दै यस्तो प्रतिबद्धता जनाइएको हो। यसअघि महोत्सवप्रति असन्तुष्ट रहेका भनिएका केही व्यापारी व्यवसायीसँग भएको बैठकमा उनीहरूले महोत्सवलाई सफल बनाउनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्। स्थानीय उत्पादनको प्रवर्धन तथा स्थानीय व्यापारीको हित हुने गरी सञ्चालन हुने महोत्सवमा आफूहरूको कुनै पनि किसिमको अवरोध र असहयोग नहुने उनीहरूको भनाइ छ। त्यसै गरी महोत्सव मूल आयोजक समिति अन्तर्गत गठित सुरक्षा व्यवस्थापन समितिको बैठकमा जिल्ला स्थित सम्पूर्ण सुरक्षा निकायले पनि महोत्सवलाई मध्यनजर गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाउने बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपनिरीक्षक उमा प्रसाद चतुर्वेदीले महोत्सवलाई सुरक्षित एवं सभ्य बनाउनका लागि मादक पदार्थ तथा जुवाजन्य गतिविधिलाई प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिनुभएको छ। सुरक्षा व्यवस्थापन समितिको बैठकमा जिल्ला प्रशासन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानका प्रमुख एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सुरक्षा व्यवस्थापन समितिको बैठकले महोत्सव अवधिभर महोत्सव स्थलमा मादक पदार्थको बेचबिखन तथा जुवातासलाई पूर्ण रूपले बन्देज गर्ने निर्णय गरेको छ। पहिलो पटक आयोजना हुन लागेको प्रदेश स्तरीय महोत्सवको प्रदेश प्रमुख दुर्गा केशर खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
जुम्लामा गठन भएको द्वन्द्व पीडित एकता महिला सञ्जालको संगठन जिल्लाभरि विस्तार गरिने भएको छ। जिल्ला प्रशासन कार्यालयमा अधिकारीहरू आधिकारिक रूपमा दर्ता भएको हुनाले जिल्लाभरि सञ्जाल विस्तार गर्न लागि हो। द्वन्द्वको समयमा सरकार र द्वन्द्वरत पक्षबाट पीडित भएका महिलाहरूको न्यायको लागि सञ्जालको काम भइरहेको जनाइएको छ।
डोल्पाका एक किसानले बजार नपाउँदा किसानका 15 क्विन्टल स्याउ कोल्ड स्टोरमै थन्किएको गुनासो गर्नुभएको छ। डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 3 का रञ्जित पोहराले उत्पादन गरेको 15 क्विन्टल स्याउ बजार नपाउँदा यत्तिकै थन्किएको बताउनुभयो। गत भदौ असोजमा डोल्पामा प्लेन नचलेपछि आफ्ना स्याउ तराईका विभिन्न शहरमा ढुवानी गर्न नसकेको उहाँको भनाइ छ। माघ महिनाको जाडोको समयमा पनि स्याउ 10-15 रुपियाँको दरले बिक्री गर्ने गरेको बोहराको भनाइ छ।
हामीसँग खेल खबरसँगै अन्य खबरहरू पनि बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाई अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सरकारले 7 वटै प्रदेशमा तत्काललाई आवश्यकता भन्दा आधा मात्रै कर्मचारी खटाए पनि अधिकांश कर्मचारी कार्यक्षेत्रमा गएका छैनन्। समायोजन प्रक्रिया बाँकी रहेको, कार्यालय व्यवस्थापन समेत प्रक्रियामा रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेशमा करिब 760 कर्मचारी खटाएको जनाएको छ। खटिएका मध्ये 70% कर्मचारी सम्बन्धित कार्यक्षेत्र नपुगेको पाइएको मन्त्रालयले जनाएको छ। समयमा कर्मचारी नपुगेपछि मन्त्रालयले कारवाहीका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यान आकर्षण गराएको छ। खटाइएको 21 दिनभित्र सम्बन्धित कार्यालयमा पुग्नुपर्ने कानूनी व्यवस्था रहे पनि कर्मचारीमा अराजकता र गैर जिम्मेवार प्रवृत्ति मौलाएको भन्दै कारवाही गर्नुपर्ने सुझाव मन्त्रालयको रहेको छ। 7 वटा प्रदेशमा सबै काम नियमित गर्न सचिव सहित 1,500 कर्मचारी आवश्यक पर्ने तथ्याङ्क मन्त्रालयको छ।
स्थानीय विकास मन्त्रालयले साबिका गाविस र नगरपालिकाहरूमा रहेको चल असल सम्पत्तिको विवरण बुझाउन ताकेता गरेको छ। गत असारमै सम्पत्तिको अभिलेख तयार पारी मन्त्रालयमा बुझाउनु पर्ने भए पनि अझैसम्म कतिपय स्थानीय तहले सम्पत्तिको अभिलेख नबुझाएको भन्दै मन्त्रालयले ताकेता गरेको हो। मन्त्रालयले साबिका गाविस र नगरपालिकाको नगदी जेन्ची लगायत चल असल सम्पत्ति दायित्व तथा अभिलेख कार्यालय संरचनाको विवरण तत्काल बुझाउन सबै स्थानीय तहलाई भनेको छ।
र भेरी खबरको अन्त्यमा अब केही खेल खबर। संकटा क्लबलाई अतिरिक्त समयमा हराउँदै नेपाल पुलिस क्लब बुढा सुबा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। धरानमा भएको पहिलो सेमी फाइनलमा बुद्ध लामाको अतिरिक्त समयको गोल निर्णायक बन्दा पुलिसले आहारा गोल्ड कप पछि लगत्तै अर्को फाइनल खेल्ने भएको हो। अघिल्लो साता आहारा गोल्ड कप जितेको पुलिसले 55 मिनटमा अग्रता लिएको थियो। रजिन सुब्बाले गोल गर्दै पुलिसलाई अग्रता दिलाए पनि 65 मिनटमा प्रकाश बुढाथोकीले संकटका लागि गोल गर्दै खेल बराबरी पुर्याउनु भएको थियो। नियमित समयमा थप गोल हुन नसक्दा खेलमा 15 मिनटको अतिरिक्त समय थपिएको थियो। दोस्रो सेमी फाइनलमा भने आज 3 स्टार र भारतको दुर्गापुर स्टिल कोलकाता भेट्ने भएका छन्।
आइसिसी विश्व क्रिकेट लिग डिभिजन 2 मा नेपालले पहिलो खेल आज घरेलु टिम नामिबियासँग खेल्दैछ। खेल नामिबियाको एफिज पार्कमा नेपाली समयअनुसार 1 बजेबाट सुरु हुनेछ। नेपाली टोली संयुक्त अरब इमिरेट्समा अभ्यास खेल्न 3 खेल खेलेर 2 जित र 1 हार बेहोर्दै नामिबिया पुगेको छ। नेपाली कप्तान पारस खड्गाले नेपाली टिमको हरेक खेलमा जित्नका लागि मैदान उत्रिने बताउनु भएको छ। नेपालले यसअघि पनि खेलिसकेको नामिबिया बलियो टिम रहेको उहाँको भनाइ छ। यसअघिका 4 भेटमा नेपालले नामिबियालाई 3 पटक हराएको छ भने 1 पटक हारेको छ।
र 12 को सिमरामा आजबाट सुरु हुने 9 सिमरा गोल्ड कपको सम्पूर्ण तयारी पूरा भएको छ। 10 टिमको सहभागिता रहने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा 10 टिमको सहभागिता रहने आयोजक नव जनजागृति युवा क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिनुभयो। प्रतियोगितामा साबिक विजेता सीएमजी क्लब संकटा, रुसलान 3 स्टार क्लब, आर्मी क्लब, नेपाल एपिएफ क्लब, मोरङ फुटबल क्लब, विराटनगरको सहभागिता रहेको छ भने यस्तै वीरगंज युनाइटेड क्लब वीरगंज, सुदूरपश्चिम 11 स्पोर्ट्स क्लब धनगढी, विजय उत्कलब धनगढी सहित आयोजक नव जनजागृति युवा क्लबका दुई समूहले प्रतिस्पर्धा गर्ने अध्यक्ष मियाको भनाइ छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य समाचारहरू फेरि एकपटक।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर छका सबै पद वाम गठबन्धनले जित्यो। आजै प्रमाणपत्र वितरण गरिने।
आफ्नै साथीको हत्याको आरोपमा बर्दियामा तीनजना पक्राउ, थप अनुसन्धान हुँदै।
सरकारले प्रदेशमा खटाएका मध्ये 70% कर्मचारी कार्यक्षेत्रमा पुगेनन्।
र पुलिस क्लब बुढा सुब्बा गोल्ड कप फुटबलको फाइनलमा सङ्कटा बाहिरियो। हौस् त तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीको साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विषय बिदा हुन्छौँ। नमस्ते।